ये ऑडियो इस्लामी अफकार की तरफ से पेश की जा रही है।
بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدني علما وارزقنا فهما رب ارحمهما كما ربياني صغيرا। मेरे दीनी और ईमानी भाइयों, बुजुर्गों और दोस्तों, दुनिया में आने के बाद इंसान को माल से मोहब्बत हो जाती है और खुद कुरान मजीद में इसकी तरफ इशारा किया गया है कि वह इन्नहु लिहुब्बिल खैरी लशदीद, इंसान के दिल में माल की मोहब्बत बड़ी सख्त है, वो माल की मोहब्बत में डूबा हुआ रहता है। तो इंसान की एक फितरी कमजोरी है, लेकिन सवाल यह है कि शरीयत इस्लामिया में, जिस शरीयत के अंदर जिंदगी के हर शोबे में रहनुमाई की गई, हर चीज के मुतालिक तफसील से बतलाया गया, उस शरीयत मुतहरा में माल के सिलसिले में क्या रहनुमाई दी गई। देखिए, माल का इस्तेमाल अगर अच्छा होगा तो इंसान को जन्नत के बुलंदतरीन दर्जों तक पहुंचा सकता है, और खुदा न खास्ता, खुदा न खास्ता इस माल का अगर हमने गलत इस्तेमाल किया, गलत जगहों पर इसको जाये कर दिया, इसराफ किया, अल्लाह की नाफरमानी में इसको खर्च कर दिया, तो यही माल इंसान को जहन्नम के गड़े तक पहुंचा सकता है। चुनांचे आप देखिए कुरान मजीद में बार बार माल को अल्लाह के रास्ते में खर्च करने की तरगीब दी गई है। कितनी आयतें ऐसी हैं जिसमें अल्लाह ताला बंदों को मुखातब करके कहता है कि अगर तुम ये माल अल्लाह के रास्ते में दे दोगे तो अल्लाह 10 गुना नहीं, 700 गुना नहीं, पता नहीं, बेहिसाब अल्लाह ताला तुमको वापस लौटाएगा। देखना यह है कि सहाबाए कराम रिज़वानुल्लाहि अलैहिम अजमईन और खुद हमारे सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने माल के सिलसिले में क्या रवैया अपनाया था। खुली हिदायतें मौजूद है, वाज़ह रहनुमाई मौजूद है, ऐसे ऐसे वाकयात मौजूद है कि अगर तारीख की मुतवातिर शहादतें न होती और तारीख में वो रिकॉर्ड अगर महफूज न होता तो लोगों का उस पर यकीन करना मुश्किल होता कि दुनिया में ऐसे इंसान भी गुजरे हैं। कई आपको मिसालें मिलेगी। एक वो मिसाल है कि दुनिया उनके पैरों पर आई लेकिन उन्होंने दुनिया को ठुकरा दिया। सैयदना हजरत उमर बिन खत्ताब रजी अल्लाह अन्हु का दौर खिलाफत है, इस्लामी हुकूमत पूरी शान और शौकत के साथ दुनिया पर हुकूमत कर रही थी, 10 लाख मुरब्बा मील पर वो दुर्वेश सिफत इंसान मदीनतुल मुनव्वरा में बैठकर हुक्मरानी कर रहा था। उस वक्त दुनिया की दो सुपर पावर ताकतें थी जिसको रूम और ईरान कहा जाता था, जैसे कि किसी जमाने में अमेरिका और रूस की ताकत हुआ करती थी। वो दुर्वेश सिफत इंसान वो था जिसने इनके गुरूर को खाक में मिलाकर रख दिया था, इनके दांत खट्टे कर लिए थे। वो बड़ी सादगी के साथ जिंदगी गुजारता था। शाम जो रूमी सल्तनत के करीब होने की वजह से तहजीब और तमद्दुन का एक मरकज बन गया था, उस शाम पर जलीलुल कद्र साहबी और जिनका शुमार अशरे मुबशरा में होता है, हजरत अबू बैदा बिन जर्राह रजी अल्लाह अन गवर्नर थे। एक मर्तबा हजरत उमर रजी अल्लाह ने शाम का सफर किया, और याद रखिए उस जमाने में शाम आज के 4 ममालिक का मजमुआ था। आज तो शाम बहुत छोटा है, उस जमाने में इस वक्त के 4 ममालिक शाम के अंदर मौजूद थे, फलस्तीन और इसराइल का जो इलाका है, उर्दुन, लबनान और फिर ये शाम, ये चारों मिलाकर एक इलाका, एक मुल्क और एक हुकूमत थी। हजरत उमर रजी अल्लाह अन्हु जब शाम पहुंचे हैं तो आप देखिए, हजरत उमर के दिल में ख्याल आया कि अबू बैदा जब तक मदीने में थे تو ہو سکتا ہے کہ ان کی زندگی میں بڑی سادگی تھی، اس لیے کہ مدینے کے اندر معمولی کھیتیاں ہوا کرتی تھی، لوگ مزدوری اور زراعت کے ذریعے کماتے تھے، اور شام اس وقت ایک ترقی یافتہ ملک، تہذیب و تمدن کا مرکز، روم کے قریب ہونے کی وجہ سے ظاہر سی بات ہے وہاں کے اثرات اس پر بھی پڑھیں گے، تو ممکن ہے کہ ابو عبیدہ کی زندگی میں شاید کچھ تبدیلی آئی ہو۔ تو حضرت ابو عبیدہ سے انہوں نے کہا کہ ابو عبیدہ میرے بھائی، میں تمہارا گھر دیکھنا چاہتا ہوں۔ حضرت ابو عبیدہ نے جواب دیا کہ حضرت، میرا گھر دیکھ کر آپ کیا کریں گے، سوائے آنکھیں نچوڑنے کے تو آپ کو کچھ نہیں ملے گا، یعنی آپ دیکھ نہیں سکیں گے، اس لیے مت کہیے۔ لیکن بہرحال حضرت عمر نے کہا نہیں، میں دیکھنا چاہتا ہوں۔ تو جب حضرت عمر نے دوبارہ کہا تو ان کو لے کر چلے اپنے گھر۔ اب دیکھیے، یہ سبق ہے کہ وقت کا حکمراں تہذیب و تمدن کے مرکز میں بیٹھ کر حکمرانی کرنے والے یہ افراد، لیکن رسول اللہ صلی اللہ علیہ وسلم کے سچے تربیت یافتہ افراد، جب دنیا کی زمام اقتدار ان کے ہاتھ میں آیا، تہذیب و تمدن کے مرکز میں بھی جب پہنچے، مال و دولت کی ریل پیل بھی جب آئی، تو ان کا نہ ایمان، نہ ان کے عقیدہ، نہ ان کی تہذیب کے اندر کوئی فرق آیا، اور نہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں جس طرح انہوں نے زندگی گزاری تھی اس کے اندر ذرا برابر فرق آیا۔ اب ہوا کیا، لے کر چلے، بستی ختم ہو گئی، ان کا گھر نہیں آ رہا ہے۔ حضرت عمر نے پوچھا، رہے کہاں لے کر جا رہے ہو؟ کہا میرے گھر میں لے کر جا رہا ہوں۔ آبادی ختم، جنگل میں پہنچ گئے، اور بہت دور جانے کے بعد ایک جگہ جا کر کھڑے ہوئے، ایک جھوپڑا تھا، گھاس بھوس کا ایک جھوپڑا تھا۔ یہ کیا ہے؟ امیر المومنین، یہی میرا گھر ہے۔ اندر گئے تو سوائے ایک مسلح کے کچھ بھی نہیں تھا۔ تمہاری یہی کل کائنات؟ تاخ سے ایک پیالہ نکالا، پیالے میں دیکھا تو پانی اور کھجور کے کچھ سوکھے ہوئے ٹکڑے، کھجور نہیں، روٹی کے ٹکڑے پانی کے اندر بھگوئے ہوئے۔ پوچھا کیا ہے یہ ماجرا؟ کہا امیر المومنین، میری کل کائنات یہی ہے، خلافت اور حکومت کی ذمہ داریاں چونکہ سر پر ہے، اس لیے خود کھانا نہیں بنا سکتا، ایک عورت ہفتے میں ایک مرتبہ آ کر پورے ہفتے کے لیے روٹیاں بنا دیتی ہے، میں اسی روٹی کو پانی میں بھگو کر ایک دن میں اس کے چند ٹکڑے کھا لیتا ہوں، یہی میری کل زندگی ہے۔ کہا یہی تمہارا سامان؟ کہا یہی سامان ہے، اور قبر تک پہنچانے کے لیے یہی سامان میرے لیے کافی ہے۔ یہ دیکھنا تھا منظر، سیدنا عمر بن خطاب رو پڑے اور کہا، ابو عبیدہ، اللہ کے رسول کے بعد ہم میں سے ہر ایک کی زندگی میں تبدیلی آئی، لیکن تمہاری زندگی میں کوئی تبدیلی نہیں آئی۔ یہ تھے صحابہ کہ دنیا کی طاقتیں پیروں پر آ کر ان کی گر گئی، لیکن منہ اٹھا کر انہوں نے دیکھنا بھی گوارا نہیں کیا۔ اور یہ ایک اور دو نہیں، بزرگوں اور بھائیوں، صحابہ کے واقعات سے تاریخ کی کتابیں بھری ہوئی ہیں۔ ہم وہ قوم ہیں جن کے پاس اتنا سرمایہ ہے، اسلاف کا ایسا ذخیرہ ہے، کس کسی دوسروں کی طرف ہمیں آنکھ اٹھا کر دیکھنے کی بالکل ضرورت نہیں۔ صحابہ کی زندگی اگر ہم پڑھیں گے تو معلوم ہوگا، دل میں ایک روشنی ملے گی، ایک طاقت ملتی ہے، ایک جذبہ ملتا ہے، اور زندگی گزارنے کا مزہ ملتا ہے۔ آج مشکل یہ ہے، آج مصیبت یہ ہے کہ ہم نے صحابہ کا مطلب یہ سمجھ لیا کہ خلفائے راشدین کے نام معلوم ہو گئے، عشرہ مبشرہ کے نام معلوم ہو گئے۔ ارے آپ غور کیجئے، سن 2 ہجری میں جنگ بدر ہوئی ہے، اور صرف جنگ بدر میں 313 صحابہ موجود تھے، احد کی لڑائی میں 1000 صحابہ موجود تھے۔ ہم کتنے صحابہ کی حضالات زندگی سے واقف ہیں؟ آج رونا ہے کہ زندگی میں سکون نہیں ہے، حالات بس سے بدتر ہوتے جا رہے ہیں، تکلیفیں اور پریشانیوں کا سامنا کرنا پڑ رہا ہے۔ کہاں ہے ہمارے سامنے ہمارے ان اسلاف کے واقعات، جن کو پڑھ کر اور جن سے روشنی حاصل کر کے ہم اپنی زندگی کو آسانی کے ساتھ کامیابی سے ہمکنار کر سکتے ہیں؟ ایک واقعہ یہ، اب اس صحابی کا واقعہ دیکھیے جس کو اللہ نے مال و دولت سے نوازا تھا، سیدنا عثمان، حضرت عثمان غنی رضی اللہ عنہ، مالدار صحابہ جنہوں نے اپنے مال سے اسلام کی بہت بڑی مدد کی، اور غزوہ تبوک کے موقع پر خوش ہو کر حضور اکرم صلی اللہ علیہ وسلم نے ان سے فرمایا تھا، عثمان، آج کے بعد تمہارا کوئی عمل تم کو نقصان نہیں پہنچائے گا۔ حضرت عثمان رضی اللہ عنہ کے زمانے میں بلکہ حضور اکرم صلی اللہ علیہ وسلم نے ایک آدمی کو ان کے پاس بھیجا، وہ حضور صلی اللہ علیہ وسلم سے کچھ مانگنے کے لیے آئے تھے، تو حضور نے کہا عثمان کے پاس جاؤ، عثمان کے پاس چلے گئے۔ اب جب گھر کے دروازے پر پہنچے ہیں، اس زمانے میں چھوٹے گھر ہوا کرتے تھے، اتنے بڑے گھر شاندار اور مضبوط گھر نہیں ہوا کرتے تھے، تو اندر سے آواز آئی، اور آواز یہ آئی شوہر اور بیوی گفتگو کر رہے ہیں، اور شوہر حضرت عثمان اپنی بیوی کو اس بات پر ڈانٹ رہے ہیں کہ تم نے چراغ میں تیل کا زیادہ استعمال کیوں کیا۔ اتنی سی بات، چراغ میں تیل کا استعمال کیوں کیا۔ بس اب ذرا جائزہ لینے کی ضرورت ہے کہ ہم کہاں مال خرچ کرتے ہیں، ہماری ترجیحات کیا ہے، ہمارے مال کہاں خرچ ہو رہے ہیں، اور ان کے واقعات آپ دیکھیے۔ اب وہ ناامید ہو گئے، ارے جو آدمی اپنی بیوی کو تیل کتنا لگے گا، ایک درہم، زیادہ تیل استعمال کرنے پر اپنی بیوی کو ڈانٹ رہا ہے، وہ آدمی مجھے کیا دے گا۔ تو واپس چلنے گئے، پھر ارادہ آیا حضور نے بھیجا تو پھر ایک مرتبہ بتا کر تو دیکھیں۔ واپس آیا اور دروازہ کھٹکھٹایا، باہر آ گئے حضرت، پوچھا کیا ہے، کہا حضور نے بھیجا ہے، ہاتھ پکڑا اور لے گئے، اور ایک جگہ پہنچے جہاں پر ان کا مال تجارت رکھا ہوا تھا بڑی مقدار میں، کہا یہ پورا مال تمہارا۔ حیران پریشان، ارے یہ وہی آدمی ہے جو 5 منٹ پہلے اپنی بیوی کو زیادہ تیل استعمال کرنے پر ڈانٹ رہا تھا، اور آج ابھی 5 منٹ کے بعد کیا حالت بدل گئی کہ پورا مال تجارت حوالے کر رہے ہیں۔ پوچھا حضرت بہت شکریہ آپ کا، لیکن ایک بات پوچھتا ہوں، میں جب تمہارے گھر میں آیا اور دہلیز پر میں کھڑا تھا تو اندر تمہاری یہ گفتگو ہو رہی تھی، یہ 5 منٹ کے اندر کیا تبدیلی آ گئی آپ کے اندر؟ میں مفہوم بیان کر رہا ہوں کہ تھوڑی دیر کے اندر آپ کے اندر تبدیلی کیا آ گئی۔ اس وقت انہوں نے جو جملہ کہا تھا، بزرگوں اور بھائیوں دل کے کانوں سے سننے کی ضرورت ہے، انہوں نے کہا تھا ہم وہ قوم نہیں ہیں جو دنیا میں عائش و عشرت کے لیے پیسے خرچ کرتے ہیں، جو عائش و عشرت کے لیے دنیا میں کماتے ہیں، ہم وہ قوم ہیں جو غریبوں کی مدد کرنے کے لیے، جو مسلمانوں کی، غریبوں کی اور مسکینوں کی مدد کرنے کے لیے دنیا میں پیسے کماتے ہیں، وہاں اسراف تھا اور یہ مال اللہ کے راستے میں دے رہا ہوں، اس کا مجھے واپس نہیں دگنا ملے گا، اور وہ مال اسراف ہے اور کل اللہ کی بارگاہ میں اس کے بارے میں پوچھ ہوگی۔ کہاں استعمال کر رہے ہیں ہم لوگ مال، کیا زندگیاں تھیں ان صحابہ کی کہ اپنی ذات کے لیے ذرا سا بھی تکلف برداشت نہیں ہے، اپنی ذات کے لیے ذرا بھی اسراف برداشت نہیں ہے، اور جہاں اللہ کے راستے میں دینے کا معاملہ آیا کہ مال لٹا رہے ہیں، جو کچھ رہتا تھا وہ سب کچھ دیتے تھے۔ حضرت ابو الدہدا ایک صحابی ہیں، واقعہ ذرا تفصیلی ہے، میں صرف اس میں سے ایک جز آپ کو یہ سنانا چاہتا ہوں کہ حضور نے کے پاس وہ آئے اور کہا میں اپنا ایک باغ، واقعہ ذرا تفصیلی ہے، اور اسی ضمن میں وہ بات پیش آئی تھی کہ ان کو اپنا باغ بیچنا پڑا تھا، ایک کھجور کا درخت چاہیے تھا ایک یتیم کے لیے، تو حضور صلی اللہ علیہ وسلم کو دوسرا آدمی دینے کے لیے تیار نہیں تھا، تو یہ خود آئے تھے حضور کے پاس اور کہا حضرت کیا میں اس درخت کو خرید کر اس غریب کو دے دوں، اس یتیم کو دے دوں؟ کہا دے دو۔ تو انہوں نے اس کے بدلے میں، ایک درخت کے بدلے میں، اللہ کی خوشنودی کے لیے اپنے اس باغ کو دے دیا، فروغ کر دیا، جس باغ کے اندر 600 کھجور کے درخت تھے، دیواریں تھی، اور بہترین مال، اور مدینے کا مشہور اور خوبصورت ترین باغ شمار ہوتا تھا، صرف ایک درخت کے لیے حضور کے کہنے پر انہوں نے اپنا پورا باغ دے دیا۔ اور جب اس باغ کو انہوں نے دے دیا، فروغ کر دیا، تو حضور اکرم صلی اللہ علیہ وسلم نے خوش ہو کر ان کو کہا تھا کہ ابو الدہدا جنت اللہ تو تم سے زیادہ سخی ہے، تم نے ایک بر درخت کے بدلے میں 600 اپنے درخت کو بیچ دیا، اللہ نے اس کے بدلے میں اتنے باغات تم کو جنت میں دیے ہیں کہ جس کو تم شمار نہیں کر سکتے، اور آہ اس کے پھل کی کیا لذت ہے اور کیا کثرت ہے۔ وہاں جو صحابہ بیٹھے تھے وہ تمنا کرنے لگے کاش ابو الدہدا کی جگہ پر ہم ہوتے، گھر چلے گئے، اس باغ کے اندر قدم بھی نہیں رکھا، بیوی بچے باغ کے اندر موجود تھے، باہر سے آواز دی فلانی बाहर आ जाओ, इस बाग को मैंने बेच दिया है। बीवी बाहर आ गई, वो समझती थी कि मेरा शौहर बहुत ज्यादा चालाक है और बहुत बड़ा ताजिर है। कितने में बेच दिया? कहा जन्नत की एक ऐसे दरख्त के बदले बेच दिया कि जिस दरख्त के साए में एक सवार अगर चले तो 100 साल तक चल सकता है। बीवी ने जवाब दिया था, बहुत नफा बख्श तिजारत तुम कर कर आए हो। बीवी भी ऐसे और शौहर भी ऐसे। भाई और बुजुर्गों, ये माल अल्लाह का दिया हुआ, यह हमारा माल नहीं है। जैसे कि गुज़िश्ता हफ्ते भी ये बात बयान की गई थी कि ये नस भी और ये माल भी ये अल्लाह ने खरीद लिया है जन्नत के बदले। हमारा नस भी बिका हुआ, हमारे माल भी अल्लाह के लिए हमने अल्लाह के लिए हमने फरोख कर दिया है, और जन्नत इसके बदले में अल्लाह की तरफ से हमें इनायत होने वाली है। कई आयतें हैं और तफसील में जाने का मौका नहीं। देखिए, सदकात के अंदर दो बातें हैं, एक है फर्ज जकात जिसको देना जरूरी है, और एक है सुन्नत सदकात कि वक्तन फवक्तन आदमी अल्लाह के रास्ते में लुटाते रहे। और सदका देने से माल कम नहीं होता। साफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मा नक़स सदकतु मिन माल, सदके से माल कम नहीं होता बल्कि माल के अंदर और इजाफा होता है। और जो आदमी जकात अदा करता है, जकात उसके माल को पाक और साफ कर देती है, और जो आदमी जकात अदा नहीं करता, जकात उसके माल को तबाह और बर्बाद कर देता है। कुरान मजीद में कितनी सख्त तरीन आयत है, देखिए, वल्लज़ीन यकनिज़ून अज़्ज़हब वल्फिज़्ज़ा, जो सोना और चांदी को कंज करके रखते हैं। उलमा फरमाते हैं कंज का मतलब वो माल जिसकी जकात न निकाली जाए। والذين يكنزون الذهب والفضة ولا ينفقونها في سبيل الله, अल्लाह के रास्ते में उसको खर्च नहीं करते, दर्दनाक अजाब की उनको खुशखबरी सुनाइए। ये माल कल क़यामत के दिन जहन्नम की आग में गर्म किया जाएगा, तपाया जाएगा, और उससे पेशानी को, पहलू को और पीठ को दागा जाएगा, और कहा जाएगा ये वो माल है जो तुम कर्ज करके रखते थे, जमा जमा करके रखते थे, अल्लाह के रास्ते में खर्च नहीं करते थे, आज उसका बदला चखो। एक और दो, एक तरफ फजाइल के फरमार है और एक तरफ कितनी ऐसी रिवायतें हैं जिसमें इस बात से डराया गया है, अगर जकात नहीं अदा करोगे तो याद रखो फिर खैर नहीं है। इसीलिए हुजूर ने फरमाया था, जो जकात नहीं देता अल्लाह बारिश को रोक देते हैं। जकात न देने की वजह से आसमान से फैसला होता है कि बारिश बंद। अब जानवर भी परेशान, इंसान भी परेशान, खेतियां भी तबाह, माल असबाब सबका नुकसान। इसीलिए हम लोग इस बात को तय कर ले, एक साल गुजरने के बाद वो भी निसाब हो, इतनी मिकदार में आपके पास माल है। वैसे तो 5 चीजों पर जकात वाजिब है। हमारे यहां इलाके में आमतौर पर सोना चांदी, पैसा और माली तिजारत, यही चीजें ज्यादा इस्तेमाल होती है। तो इसमें आप देखिए, एक साल गुजर जाए और वो भी सिर्फ 2.5%, यानी 100 रुपये में 2.5 रुपये, कितनी बड़ी मुश्किल बात है। टैक्स कितना होता है और जकात कितनी है, आप खुद गौर करके देखिए। और फिर एक बात आप गौर कीजिए, जकात आपकी इनकम पर नहीं है, जकात आपकी सेविंग पर है। आमदनी पर इस शरीयत ने जकात को फर्ज नहीं करार दिया। दुनिया के अंदर क्या कानून है आप देखिए, और हमारी शरीयत का मामला देखिए कि जकात आपकी सेविंग पर है, और वो भी एक साल गुजर जाए और आदमी के अंदर हैसियत हो। और ये भी बात भी हमारे जहन में रहे कि मिल्कियत, जिसकी मिल्कियत वो जकात निकाले। अब जेवरात है, अब बाद मरतबा मामला मुश्तबे होता है। औरत कहती है शौहर का जेवर है, शौहर कहती है औरत का जेवर, यानी जब तक मोहब्बत के साथ रहते ये मामला होता है। अब कहीं खुदा ना खास्ता दुश्मनी हो गई तो बीवी अपना कहती है, शौहर अपना कहता है, ये बड़ा मसला है ये। तो इसलिए मामलात के अंदर किसकी मिल्कियत ये वाजे होना चाहिए। कई मसाइल इससे परेशानी के अंदर पड़ जाते हैं, मसाइल हल नहीं होते इसलिए कि मसला साफ़ नहीं। अरे किसने दिया, किसका है, लिखा हुआ है, कुछ विटनेस है, कुछ गवाह है, कुछ बात वादे नहीं, अब लड़ाई और झगड़े। तो बाद में यह कहना चाह रहा हूं कि जिसकी मिल्कियत है उसको जकात नहीं। औरत की मिल्कियत में अगर जेवरात है तो औरत को चाहिए कि वह अपने जेवरात के जकात निकाले, मर्द को चाहिए कि वह अपने पैसे है या माल तिजारत उसकी जकात निकाले। हां, अगर शौहर खुशी से बीवी की रजामंदी के साथ उसकी जकात निकालता है तो उसकी इजाजत है, लेकिन यह मसला औरतों को भी मालूम होना चाहिए, मर्दों को भी मालूम होना चाहिए कि जिसकी मिल्कियत है उस पर जकात वाजिब है। بہرحال یہ تفصیلات میں جانے کا بھی وقت نہیں ہے، اس لیے کہ بہت سے مسائل اس کے ہیں، آپ اپنے شہر کے اپنے علاقے کے علماء سے پوچھ کر اللہ کے لیے جانکاری حاصل کر کے زکات نکالے، ورنہ اکثر یہ ہوتا ہے یا تو لوگ زکات نہیں نکالتے یا زکات نکالتے بھی ہیں تو حساب نہیں کرتے، کتنی اتنی زکات باقی رہتی ہے، یہ مال کو تباہ اور برباد کر دیتی ہے اور انسان کو احساس بھی نہیں ہوتا۔ آدمی آ کر کہتا ہے میرا فلاں خسارہ ہو گیا، دس لاکھ کا مال ڈوب گیا، دس لاکھ کا مال پکڑا گیا، اور کیوں گیا؟ زکات تم نے حساب کے ساتھ نہیں نکالا۔ تو زکات کو حساب کے ساتھ نکالنا ہے۔ زکات اگر صحیح طور پر ادا کی جائے گی پھر آپ دیکھیں گے معاشرے میں امن پھیلے گا، معاشرے سے انتشار ختم ہوگا، چوریاں ختم ہوگی، کرائم ختم ہو جائیں گے اور پورا معاشرہ ایک اچھی سمت اور رفتار کی طرف آگے بڑھے گا۔ دنیا سے اور معاشرے سے غربت کا خاتمہ اسی وقت ہو سکتا ہے جب صحیح طور پر زکات کو نکالا جائے۔ اگر زکات نکالی جائے گی تو پھر معاشرے سے غربت کا خاتمہ ہو سکتا ہے، اور اگر ہم نے زکات نہیں نکالی تو دنیا میں جتنی بھی آپ کانفرنس سے آپ بلائیے، جتنے بھی جلسے بلائیے کہ دنیا کا بڑا مسئلہ ہے غریبی کو ہٹاؤ اور غریبی کو دنیا سے ختم کرو، خدا کی قسم نہیں ہو سکتا جب تک وہ قانون دنیا کے اندر نافذ نہ ہو جو 1400 سال پہلے سیدنا محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے سے انسانیت کو ملا تھا، اور جس قانون کے سائے میں انسانیت نے خوشیوں کے ساتھ زندگی گزاری تھی اور بہاریں دیکھی تھی، وہی قانون وہی نظام دنیا کو کامیاب کر سکتا ہے۔ بس انہی چند باتوں پر میں اپنی بات کو ختم کرتا ہوں، جو کچھ باتیں کہی گئی ہے اللہ تعالیٰ مجھے بھی عمل کرنے کی توفیق عطا فرمائے اور آپ کو بھی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ۔